پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 11 بج رہے ہیں۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ۔ اقوام متحدہ کی سلامتی کونسل آج منگل کے روز متوقع طور پر ناگورنو کاراباخ علاقے میں بڑھتی ہوئی کشیدگی کے بارے میں غور کرے گی۔ بند کمرے کے اس اجلاس میں درخواست برطانیہ، بیلجیم، استونیا، فرانس اور جرمنی پر مشتمل 5 یورپی ممالک نے پیر کے روز دی تھی، جب آرمینیا اور آذربائیجان کی فوجوں کے درمیان لڑائی شدت اختیار کر گئی تھی۔ نیوز ایجنسی ایسوسیٹڈ پریس کے مطابق اقوام متحدہ کے سیکرٹری جنرل اینٹونیو گوٹرس کے ترجمان نے آذربائیجان کے صدر الیام الیوف اور آرمینیا کے وزیر اعظم نیکول باشنیان سے بات کر کے لڑائی فوراً بند کرنے کی درخواست کی اور کشیدگی کو کم کرنے اور بغیر کوئی پیش کی شرط عائد کیے ہوئے بامانی بات چیت شروع کرنے پر زور دیا ہے۔ ناگورنو کاراباخ میں اہلکاروں کا کہنا ہے کہ آذربائیجان کی طرف سے ہوائی حملوں اور گولہ باری کے باعث اتوار کے روز 58 فوجی ہلاک ہو گئے ہیں۔ اس خطے میں 2 عام شہریوں کی ہلاکت کی بھی خبریں ملی ہیں۔ دوسری جانب آذربائیجان کی فوجوں میں کسی قسم کی ہلاکتوں کی کوئی اطلاع موصول نہیں ہوئے ہے۔ دونوں فریقوں نے ایک دوسرے پر لڑائی میں بھاری توپ خانے کے استعمال کا الزام عائد کیا ہے۔ آذربائیجان کی وزارت دفاع کا کہنا ہے کہ آرمینیا کی فوجوں نے تارتار شہر پر گولہ باری کی ہے۔ اس لڑائی سے یہ خطرہ پیدا ہو گیا ہے کہ خطے کی قوتیں روس اور ترکی بھی اس لڑائی میں شامل ہو جائیں گی۔ روس کا آرمینیا سے دفاعی معاہدہ موجود ہے، جبکہ ترکی آذربائیجان کی حمایت کرتا ہے۔ افغان وزارت داخلہ کے عہدیداروں نے بتایا ہے کہ منگل کے روز دائکندی صوبے کے ضلع کیجران میں سڑک کنارے نصب بم دھماکے میں 14 شہری ہلاک ہو گئے ہیں، جن میں عورتیں اور بچے بھی شامل ہیں۔ وزارت کے ترجمان طارق آریان نے صحافیوں کو بتایا کہ ایک مسافر وین سلیمان آباد گاؤں میں سڑک کنارے نصب بارودی سرنگ سے ٹکرا گئی، جس میں 7 عورتیں، 5 بچے اور 2 مرد ہلاک ہو گئے، 3 بچے زخمی بھی ہوئے ہیں۔ ترجمان کا دعویٰ تھا کہ یہ بارودی سرنگ طالبان نے نصب کی تھی۔ طالبان نے اس دعوے پر کوئی رد عمل ظاہر نہیں کیا ہے۔ طالبان اور افغان حکومت کے نمائندوں کے درمیان قطر کے دارالحکومت دوحا میں بین الافغان مذاکرات گزشتہ 2 ہفتوں سے جاری ہیں۔ طالبان کے مطابق بین الافغان مذاکرات حنفی فقہ اور رواں سال امریکہ سے کیے گئے امن معاہدے کے تسلسل میں ہونے چاہیے، جبکہ افغان حکومت طالبان کی تجاویز سے اختلاف رکھتی ہے اور یوں امن مذاکرات عملاً تعطل کا شکار ہیں۔ افغان حکومت کا کہنا ہے کہ مذاکرات کے اصولوں پر اختلافات دور کرنے کے لیے ابھی بھی کوششیں جاری ہیں۔ افغانستان کے قومی مصالحت کی اعلیٰ کونسل کے سربراہ ڈاکٹر عبداللہ عبداللہ نے کہا ہے کہ افغان حکومت نے دوحا امن مذاکرات میں شریک اپنے وفد کو تاکید کی ہے کہ وہ اس عمل کے دوران تحمل کا مظاہرہ کریں اور افغانستان میں امن کے قیام کے اس تاریخی اور نادر موقع کو ہاتھ سے نہ جانے دیں۔ ڈاکٹر عبداللہ عبداللہ ان دنوں اسلام آباد کے 3 روزہ سرکاری دورے پر ہیں اور افغان قومی مصالحت کے سربراہ کے طور پر یہ ان کا پہلا دورہ ہے۔ ڈاکٹر عبداللہ کا کہنا ہے کہ وہ ایسے وقت میں پاکستان کا دورہ کر رہے ہیں جب افغانستان کا ایک نیا اور پرامن مستقبل طلوع ہونے کو ہے۔ پاکستان کے وزیر خارجہ نے مفاہمت کے لیے سرگرم افغان مصالحتی کونسل کے سربراہ کو یقین دلایا ہے کہ اسلام آباد مذاکرات کے نتیجے میں طے پانے والے حل کو تسلیم کرے گا۔ تورخم سمیت افغانستان کے ساتھ تمام سرحدی گزرگاہوں کو دو طرفہ آمد و رفت یعنی پیدل آنے جانے والوں کے لیے منگل کے روز سے کھول دیا گیا ہے۔ افغانستان کے لیے پاکستان کے خصوصی ایلچی محمد صادق خان کے مطابق تمام سرحدی گزرگاہیں ہفتے میں 4 دن پیدل آنے جانے والوں کے لیے کھلی رہیں گی۔ پہلے روز تورخم کے راستے لگ بھگ 250 افراد افغانستان سے پاکستان میں داخل ہوئے، جبکہ کوئی بھی پاکستانی افغانستان میں داخل نہیں ہوا۔ تاہم تورخم میں روزانہ کی بنیاد پر کام کرنے والے مزدوروں نے سرحد کے کھلنے پر خوشی کا اظہار کیا ہے۔ قبائلی اور تجارتی حلقوں سے تعلق رکھنے والوں نے بھی سرحدی گزرگاہ کے کھلنے کا خیر مقدم کیا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوتا ہے۔
یہ وائس آف امریکہ اردو ہے۔ آپ سن رہے ہیں خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام. یہ پروگرام آپ کے لیے نشر مقرر کے طور پر پیش کیا جا رہا ہے.
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال. پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، آج کی راؤنڈ ٹیبل کے ساتھ. آج ہم بات کر رہے ہیں فورتھ انڈسٹریل ریولیوشن کے بارے میں. یہ فورتھ انڈسٹریل ریولیوشن کیا ہے اور اس وقت دنیا بھر میں اس کی کیا صورتحال ہے؟ پاکستان میں یہ کس حد تک آ چکا ہے اور اس کے لیے پاکستان کی حکومت، پاکستان کی یونیورسٹیاں، پاکستان کے نوجوان اور پاکستان کے لوگ کس حد تک تیار ہو رہے ہیں یا تیاری کر چکے ہیں؟ یہ ہیں وہ موضوعات جن کے بارے میں ہم بات کر رہے ہیں. ہمارے ساتھ شریک گفتگو ہیں پروفیسر ڈاکٹر سعد قاضی، جو آرٹیفیشیل انٹیلیجنس کے ایک ایکسپرٹ ہیں اور این ای ڈی یونیورسٹی کراچی کے ڈین فیکلٹی آف الیکٹریکل اینڈ کمپیوٹر انجینئرنگ ہیں. اور ہمارے ساتھ شریک گفتگو ہیں اظہر ضیاء الرحمان، جو ٹیکنالوجی کے ایک ایکسپرٹ ہیں اور صدر پاکستان کی ایمرجنگ ٹیکنالوجیز کی کمپنی کے رکن ہیں اور صدر پاکستان کی انفارمیشن سیکیورٹی کی ایڈوائزری ٹیم کے رکن ہیں اور ایک کتاب ٹیکنالوجی گورننس کے مصنف بھی ہیں. اسلام آباد سے ہمارے ساتھ شریک گفتگو ہیں. ہمارے ساتھ شامل گفتگو ہیں بلوچستان یونیورسٹی آف انفارمیشن ٹیکنالوجی انجینئرنگ اینڈ مینجمنٹ سائنسز کے الیکٹرانک انجینئرنگ ڈپارٹمنٹ کے سربراہ پروفیسر ڈاکٹر عنایت اللہ بلوچ، جو بیوٹیم کی کنٹرول آٹوموٹیو اینڈ روبوٹک لیب کے بھی سربراہ ہیں. ہمارے ساتھ شریک گفتگو ہیں ٹیلی ویژن ایڈورٹائزنگ اور مختلف ٹیکنالوجیکل شعبوں میں وسیع تجربہ رکھنے والے فیصل شیر جان، جو لمز یونیورسٹی لاہور میں نیشنل انکیوبیشن سینٹر میں پروجیکٹ ڈائریکٹر رہ چکے ہیں اور اس وقت ایک ٹیکنالوجی کے پرائیویٹ ادارے سے منسلک ہیں. گفتگو کا آغاز کرتے ہیں اظہر ضیاء الرحمان سے. اظہر ضیاء الرحمان صاحب، ہمارے سننے والوں کو بتائیے کہ فورتھ انڈسٹریل ریولیوشن کیا ہے اور اس سے پہلے جو تین انڈسٹریل ریولیوشنز آئے وہ کیا تھے اور وہ کب آئے؟
for contacting me. بڑا انٹرسٹنگ سبجیکٹ ہے یہ فورتھ انڈسٹریل ریولیوشن کا. ایکچولی اس کے پہلے تین ریولیوشن آ چکے ہیں. پہلا ریولیوشن واز ان اراؤنڈ 1850-1860. دیٹ واز واٹ وی کال دا فرسٹ انڈسٹریل ریولیوشن، اور وہ اسٹیم ٹیکنالوجی کے آنے سے آیا تھا. اسٹیم انجن ایجاد ہوا اور اس سے پہلی دفعہ آٹومیشن ہے. اس کے تقریباً 50-60 سال کے بعد جب بجلی ایجاد ہوئی، جب بجلی عام ہوئی، سیکنڈ انڈسٹریل ریولیوشن آیا اور اس سے آٹومیشن مزید آگے بڑھا اور اس سے گاڑیاں مزید پروڈیوس ہونا شروع ہوئیں اور ماس پروڈکشن شروع ہوا. اس کے تقریباً 40-50-60 سال کے بعد تھرڈ ریولیوشن آیا، جبکہ الیکٹرانکس عام ہو، جب کمپیوٹر آنا شروع ہوئے 1960-1965 کے زمانے میں. اینڈ دیٹ واز دا تھرڈ انڈسٹریل ریولیوشن. اس کے تقریباً 30-40-50 سال کے بعد اب ہم دیکھ رہے ہیں فورتھ انڈسٹریل ریولیوشن، جس کے اندر 20-25 ٹیکنالوجیز جو کہ اتنے سالوں میں ڈیولپ ہوئی، ان سب کی وجہ سے بالکل زندگی بدل گئی ہے. اس کے بارے میں اگر کسی صاحب کو پڑھنا ہو تو وہ ڈاکٹر کلاس شواب کی دو کتابیں ہیں، ورلڈ اکنامک فورم کی ویب سائٹ پہ مل جائیں گی، وہ کتابیں پڑھیں، تفصیل سے مل جائے گا آپ کو. تو یہ ہے فورتھ انڈسٹریل ریولیوشن.
تو کون کون سی ایمرجنگ ٹیکنالوجیز ہیں جو اس فورتھ انڈسٹریل ریولیوشن میں سامنے آ رہی ہیں، اور ان میں سے سب سے ممتاز وہ ٹیکنالوجیز کیا ہیں جو بہت زیادہ امپیکٹ کر رہی ہیں یا کریں گی اس دنیا پر اور لائف سٹائل پر لوگوں کے؟
اگر آپ ایگزامپل کے طور پہ دیکھیں اوبر اور کریم کو، وہ کون سی ٹیکنالوجی استعمال کر رہے ہیں؟ وہ انٹرنیٹ استعمال کر رہے ہیں، وہ گلوبل پوزیشننگ استعمال کر رہے ہیں، وہ جی پی ایس استعمال کر رہے ہیں، اس کے علاوہ روبوٹکس، آٹومیشن، artificial intelligence, big data, data analysis, 3D printing. یہ تقریباً 10-12 ٹیکنالوجی ہیں جنہوں نے پوری زندگی کو ریولیوشنائز کر دیا ہے، اور ان کی وجہ سے ہماری پوری انڈسٹری ہی نہیں، ہماری پوری لائف اسٹائل ہمارا جو ہے وہ چینج ہو رہا ہے اس کی وجہ سے.
بے حد شکریہ اظہر ضیاء الرحمان صاحب، ہماری گفتگو ابھی جاری ہے. تو شامل کرتے ہیں پروگرام میں فیصل شیر جان صاحب کو. فیصل شیر جان صاحب، آپ بتائیے کہ اس وقت دنیا میں فورتھ انڈسٹریل ریولیوشن کی کیا صورتحال ہے اور اس ریولیوشن میں ٹیکنالوجی کے کون کون سے شعبے آپ کے نزدیک نمایاں مقام رکھتے ہیں؟
دیکھیے، آبویسلی فورتھ انڈسٹریل ریولوشن جس کا نام دیا گیا ہے وہ نالج اکانومی کی نیکسٹ جو ہے شکل اس کو ڈسکرائب کرتا ہے. اور ہر انڈسٹریل ریولوشن جو ہوئی ہے یا ہیومن پروگرس جو ہے اس کا مٹیریلز کے ساتھ تعلق رہا ہے. تو اگر ہم دیکھیں ماضی میں بھی تو آپ کی اسٹون ایج تھی, پھر آپ کی آئرن اینڈ برانز ایج تھی, پھر آپ کی جو انڈسٹریل ریولوشن آئی اس میں اسٹیل اور ان دوسری چیزوں کا, کیونکہ اگر یہ نہ ہوتی میٹلز نہ ہوتے مٹیریلز نہ ہوتے تو نہ آپ کا اسٹیم انجن ہوتا, نہ انڈسٹریل ریولوشن ہوتی, نہ آپ کی جو ہے وہ ٹیکسٹائل کی جو جمیز بنی اور وہ ساری چیزیں ہوئی وہ نہ ہوتی. تو اب جو ہے بیکاز سلیکن کا دور تھا, ٹرانسمیشن آف انفارمیشن بہت تیز ہونی شروع ہوگی. مورز لا جو کہتے ہیں کہ جی ہر 18 مہینے 2 سال میں جو ہے کمپیوٹنگ پاور ڈبل ہوتی ہے اور اس کی پرائز کم از کم 30% کم ہو جاتی ہے. تو آج بھی وہ پریولنٹ ہے اگر ہم دیکھیں پچھلے 25-30 سال سے, تو یہ چلا آ رہا ہے اور دیر از نو سلوئنگ ڈاؤن آف اٹ. تو ٹرانسمیشن آف انفارمیشن جب تیز ہو جاتی ہے, جب آپ کے پاس ابلٹی آ جاتی ہے کہ آپ ڈیٹا کو جو ہے گیدر کر سکیں اور ڈیٹا کو پروسیس کر سکیں, تو آپ بہت کچھ کر سکتے ہیں. اور یہی فورتھ انڈسٹریل ریولوشن ہے, اس میں نینو ٹیک بھی ہے, اس کا بہت وہ ہے دخل ہے اس میں, کیونکہ مٹیریلز یوز ہوتے ہیں. نینو ٹیکنالوجی جو ہے وہ کافی ایڈوانس ہوتی جا رہی ہے, شفٹ آ رہا ہے فرام ہائیڈرو کاربنز ٹو ادر فیولز. اس میں جو ہے سب سے امپورٹنٹ چیز وہ بیٹری ہو جاتی ہے جس میں آپ پاور کو اسٹور کرتے ہیں, تو اس میں بھی نینو مٹیریلز کا بہت بڑا رول آ رہا ہے. سو ایوری تھنگ از مکسڈ, یہ ملٹیپل ٹیکنالوجیز جو ہیں وہ مکس ہو رہی ہیں, کیمسٹری اینڈ فزکس اینڈ ڈیٹا سائنسز, اسٹیٹسٹکس, مشین لرننگ, اے آئی, یہ ساری چیزیں ہم سنتے ہیں, روبوٹکس, یہ ساری چیزیں ہم سنتے ہیں. اب اگر میں پیچھے جاؤں تو روبوٹکس جو ہے وہ تقریباً 70-80 سال پرانی ہے مشینیں, اس وقت بننی شروع ہو گئی تھی جو کہ اسمبلی لائنس پہ, آٹو اسمبلی لائنس پہ آنی شروع ہو گئی تھی, لیکن انہوں نے بیسک کام کرنا شروع کر دیا تھا, جو ریپیٹیٹو کام ہوتا تھا اس کو کرنا شروع کر دیا تھا. اس کو اب ریپلیس کر رہی ہیں انٹیلیجنٹ مشین, سینٹینٹ مشین جنہیں کہتے ہیں, وہ مشین جن میں تھوڑی سی ابلٹی ہے ٹو تھنک, دے کین ایکچولی کیری آؤٹ ٹاسک, ان کے پاس ان میں اتنی آرٹیفیشل انٹیلیجنس ڈالی گئی ہے یا کیپبلٹی ڈالی گئی ہے وچ از پروگرام بائی ہیومن بینگز. ہیومن بینگ کا رول ختم نہیں ہوا, وہ پروگرام کر رہا ہے اس مشین کو, ڈیزائن کر رہا ہے اس کو, پروگرام کر رہا ہے, لیکن اس سے بہت زیادہ چیزیں جو ہیں وہ ریپڈلی ایک تو چینج ہوتی ہیں, ٹرانسفارم ہوتی ہے, اسپیڈ بڑھ جاتی ہے ہر چیز کی. امیزون کو جو ایف اے اے ہے یو ایس اے کی جو الاؤ کرتی ہے ایئر اسپیس کا یوز, تو انہوں نے ان کو الاؤ کر دیا ہے یوز آف ڈرونس فار ڈیلیوریز. سو یو ول سون سی تھاؤزنڈ آف ڈرونس فلائنگ اراؤنڈ ڈیلیورنگ تھنگس. اب افریقہ میں یہ ڈرونس کے تھرو میڈیسنس کی ڈلیوری پہلے ہو رہی تھی, کیونکہ اوپن اسپیس تھی, اتنی ریگولیشن نہیں تھی, تو کئی سالوں سے وہاں جو ہے وہ دوائیاں جب ڈلیور کرنی تھی یا بلڈ سیمپلز ڈلیور کرنے تھے تو وہ ڈرونس یوز کر رہے تھے, جو آؤٹ آف لائن آف سائٹ جنہیں کہتے ہیں, جن کو آپ ریموٹلی کنٹرول کر سکتے ہیں. یہ ساری چیزیں ہیں. پاکستان میں اب بہت زیادہ اس پہ اویئرنیس ہے, ایک تو اویئرنیس ہے رائٹ ایٹ دا ٹاپ, سو پریزیڈنٹ آف پاکستان ہی از ٹیکن اٹ اپون ہمسیلف دیٹ ہی ول ڈرائیو دس فارورڈ. تو انہوں نے جو پروجیکٹس ہیں اے آئی کے, روبوٹکس کے, مشین لرننگ کے, ان کو انہوں نے پیٹرنائز کرنا شروع کیا ہے. اسی طرح ایٹ دی پروونشل لیولز ڈفرنٹ جو ایچ سی کی آف شوٹس ہیں ایٹ دی پروونشل لیول, دے آر ناؤ پشنگ ویری ہارڈ ان یونیورسٹیز. جتنی پبلک سیکٹر یونیورسٹیز ہیں ان میں اب ریسرچ کا جو ہے مومنٹم جو ہے وہ بڑھا دیا گیا ہے, رائٹ, کیپنگ ان مائنڈ دی فورتھ انڈسٹریل ریولوشن اور اس کی ٹیکنالوجیز, کہ ان کی کون سی وہ ٹیکنالوجیز ہیں جن میں ہمیں عبور حاصل کرنا پڑے گا, ہمیں سیکھنا پڑے گا, تاکہ ہم دنیا کے ساتھ جو ہے پیس رکھ سکے, ادروائز بہت پیچھے رہ جائیں گے.
تو عنایت اللہ بلوچ صاحب, آپ کے نزدیک فورتھ انڈسٹری ریولوشن کی کیا ڈیفینیشن ہے اور کون کون سی ٹیکنالوجیز جو ہیں اس میں شامل ہو رہی ہیں, اور آنے والے دور میں کس طرح یہ جو ٹیکنالوجیز ہیں لوگوں کی زندگیاں تبدیل کرنے میں کیا رول آپ کے نزدیک ادا کریں گی؟
جس طرح سے
फर्स्ट टू थर्ड इंडस्ट्रियल रेवोल्यूशन में बहुत सारी नई डिसरप्टिव टेक्नोलॉजीज आई जिन्होंने बहुत सारी कंट्रीज की जो है इकोनॉमी को चेंज किया, नए अपॉर्चुनिटीज क्रिएट किए, सेंटर्स ऑफ इकोनॉमी चेंज हुए, सेंटर्स ऑफ पावर चेंज हुए और उसके वजह से कल्चरल चेंजेस, सिविलाइजेशन में चेंजेस और पॉलिटिकल चेंजेस रूनुमा हुई। तो हम इसी किस्म का अब नई डिसरप्टिव टेक्नोलॉजीज हम देख रहे हैं जो कि बिलीव किया जाता है दे विल क्रिएट अ न्यू रेवोल्यूशन वेरी सून इन ऑल दीज फील्ड्स एंड स्पेशली इन इंडस्ट्री एंड दैट्स व्हाई दे आर कॉलिंग इट इंडस्ट्रियल जो है रेवोल्यूशन 4.0 को। और बेस्ड ऑन दिस इंडस्ट्रियल रेवोल्यूशन ये ख्याल किया जा रहा है कि बहुत सारी सोशल, इकोनॉमिक और पॉलिटिकल चेंजेस रूनुमा होंगी। टेक्नोलॉजीज जो है इसमें बहुत सारी कंसिडर की जा रही हैं, IoT, AI, मशीन लर्निंग, कंप्यूटर विजन, रोबोटिक्स, एडवांस इलेक्ट्रॉनिक्स, बायोमैकेनिक्स, जो कि फ्यूचर को शेप करेंगे। बट फ्यूचर की क्या शेप होगी वो एक अंदाजा हम लगा रहे हैं, बट डेफिनेटली तो फ्यूचर ही बताएगा क्या फ्यूचर होगा।
और अब प्रोग्राम में शामिल करते हैं प्रोफेसर डॉक्टर साद काजी को, NED यूनिवर्सिटी कराची से इनका ताल्लुक है। प्रोफेसर डॉक्टर साद काजी साहब, आप बताइए कि आपके नज़दीक ये जो फोर्थ इंडस्ट्रियल रेवोल्यूशन है इसकी क्या डेफिनेशन है और यूनिवर्सिटियां इससे किस हद तक या किस तरह रिलेटेड हैं?
जो जिद्दत पसंदी है और जिद्दत की तरफ सफर होता है इंडस्ट्रीज का और ह्यूमन मैनकाइंड का, ये तो कोई 100-150 साल पुराना सफर है। और हम 1960s के बाद से हम ये देख रहे हैं कि इंडस्ट्रीज को ऑटोमेट किया जा रहा है, वहाँ ऐसे सिस्टम्स लगाए जाते हैं जिनसे जो प्रोसेसेस हैं इंडस्ट्री के, चाहे वो डिजाइन के हों या मैन्युफैक्चरिंग के हों या सर्विस के हों, उनके अंदर ऑटोमेशन लाई जा सके। पिछले 10 से 15 साल के अंदर कंप्यूटेशन जो टेक्नोलॉजी है, जिसमें कंप्यूटर साइंस के डोमेन्स, जिसमें आर्टिफिशियल इंटेलिजेंस, IoT, साइबर सिक्योरिटी, रोबोटिक्स, उनके अंदर बहुत तेजी से तरक्की आई है। और उस तरक्की का शुरू में तो दायराकार कंप्यूटर सिस्टम्स तक महदूद रहा, लेकिन पिछले 10 साल में 8 साल में हम देखते हैं कि इसका इम्पैक्ट बहुत तेजी से एग्रीकल्चर, मैन्युफैक्चरिंग इंडस्ट्री, हमारे हेल्थ केयर में, ट्रांसपोर्टेशन के अंदर, सैटेलाइट्स के अंदर, एविएशन टेक्नोलॉजीज में, स्टॉक मार्केट्स में, बैंकिंग में, यानी जिंदगी के हर शोबे के साथ इनका इम्पैक्ट होता जा रहा है। अब आप रास्ते में सफर कर रहे होते हैं तो आपका फोन आपको इत्तला देता है कि आपकी गाड़ी जिस रास्ते पर सफर कर रही है आगे एक ट्रैफिक जैम है और जिस मंजिल पर आप गालिबन जा रहे हैं उस तक पहुंचने के लिए मुतबादल रास्ता ये है। तो ये एक जो टेक्नोलॉजी का इंटीग्रेशन हो रहा है हमारी डेली लाइफ के साथ और जिस तरह इंडस्ट्री ट्रांसफॉर्म हो रही है, उसको एक वर्ड में अगर समराइज करें तो ये फोर्थ इंडस्ट्रियल रेवोल्यूशन कहलाता है।
तो ये फोर्थ इंडस्ट्रियल रेवोल्यूशन जो है, इसकी तैयारी के लिए पाकिस्तान की यूनिवर्सिटियां क्या रोल प्ले कर रही हैं इस वक्त?
जी, बहुत पर्टिनेंट क्वेश्चन है, बहुत रेलेवेंट क्वेश्चन है ये। इसमें देखें, पहले अगर हम 15-20 साल पहले या कन्वेंशनल सिस्टम ऑफ एजुकेशन देखें तो उसमें हमें शोबे सिविल के, मैकेनिकल के, इलेक्ट्रिकल के और ऑटोमोटिव के और इंडस्ट्रियल मैन्युफैक्चरिंग के, इलेक्ट्रॉनिक्स के, ये अलग अलग नजर आते थे और इनके करिकुलम्स भी आप देखते थे तो एक शोबा दूसरे से बिल्कुल मुख्तलिफ शोबा होता था। अब जब फोर्थ इंडस्ट्रियल रेवोल्यूशन आ रहा है तो सब्जेक्ट्स जैसे कि आर्टिफिशियल इंटेलिजेंस है, प्रोग्रामिंग है, ऑटोमेशन है, एम्बेडेड सिस्टम्स हैं, ये अब लाजमी बनते जा रहे हैं हर किस्म के टेक्नोलॉजी एक्सपर्ट के लिए, चाहे वो सिविल का से ताल्लुक रखता हो, चाहे वो मैकेनिकल से ताल्लुक रखता हो या इलेक्ट्रिकल से ताल्लुक रखता हो। तो HEC पाकिस्तान में एक रेगुलेटरी बॉडी है जो करिकुलम्स को मैनेज करती है और साथ दूसरे रेगुलेटर्स हैं जिस तरह PEC या PCATP वगैरह या NCS, ये जो करिकुलम रिवीजन गाइडलाइंस बना रहे हैं और उसमें हमारे पाकिस्तान भर से एक्सपर्ट्स इस प्रोसेस का पार्ट होते हैं, उन्हें इस बात का ख्याल रखा जा रहा है کہ فورتھ انڈسٹریل ریولیوشن کے جو پرائم سبجیکٹس ہیں وہ اب کمپلسری قرار دیے جائیں ٹیکنالوجی کے تمام شعبوں میں. تو یہ تو ایک ٹیسٹ ہے جو کہ تمام شعبوں کے اندر اب نظر آنا شروع ہو گیا ہے. اس کے علاوہ مخصوص انہی ڈومینز کی ڈگری پروگرامز ماسٹرز لیول کے اب پاکستان کی مختلف یونیورسٹیز میں نظر آنے شروع ہو گئے. پاکستان میں پچھلے چند سالوں میں نیشنل سینٹرز وجود میں آئے جس میں آرٹیفیشل انٹیلیجنس، سائبر سیکیورٹی، روبوٹکس، ڈیٹا اینڈ کلاؤڈ کمپیوٹنگ، ان کے نیشنل سینٹرز پاکستان کی کوئی 16-17 یونیورسٹیز کے اندر مختلف لیبز ہیں. ان کی صورت میں ایچ آر جنریٹ ہو رہا ہے، انڈسٹری کے ساتھ لائزون کریٹ ہو رہا ہے، اور جو بچے ہیں وہ ان لیبز سے سیکھ کر پھر فیلڈ میں جا رہے ہیں. اس کے علاوہ انہی یونیورسٹیز نے ماسٹرز کے پروگرامز بھی شروع کیے ہیں. جیسے فار ایگزامپل NED یونیورسٹی ماسٹرز ان آرٹیفیشل انٹیلیجنس کی اس سال شروع کرنے جا رہی ہے. پچھلے سال اس نے ماسٹرز ڈیٹا سائنس کا شروع کیا، ڈیٹا انجینئرنگ کا ایک سکسیسفل پروگرام یہاں پہ چل رہا ہے، قریب اور پروگرامز بھی آئیں گے. کچھ یونیورسٹیز ہیں جو بیچلرز پروگرامز کی طرف جا رہی ہیں. تو اس پہ بہت شدت سے کام ہو رہا ہے کیونکہ یونیورسٹیز بھی اور انڈسٹریز بھی دونوں ریئلائز کر رہی ہیں کہ اب فورتھ انڈسٹریل ریولیوشن کو اگنور نہیں کیا جا سکتا، اور اس کے لیے سب سے مین انگریڈینٹ وہ کیپیبل ایچ آر ہے جو اگر ہوگی تو ہم اس ٹرانسفارمیشن کا پارٹ بن سکیں گے اور گلوبل فٹ پرنٹ میں ہمارا کوئی مقام ہوگا. ورنہ جیسے کچھ شعبوں میں انفارچونیٹلی ہوا ہے، اس میں بھی خطرہ ہوگا کہ ہم پیچھے رہ جائیں.
ہماری گفتگو بھی جاری ہے، ایک بریک لیتے ہیں، بریک کے بعد ہم پروگرام کا سلسلہ آگے بڑھائیں گے.
بی او اے اردو اب آپ کے ہاتھ میں، پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے، دور جانے کی ضرورت نہیں. بی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل. آج کی راؤنڈ ٹیبل کے ساتھ ہم بات کر رہے ہیں فورتھ انڈسٹریل ریولیوشن پر. اور ایک بار پھر اظہر ضیاء الرحمان صاحب آپ کی طرف آتے ہیں. آپ یہ بتائیے کہ اس وقت کیا پاکستان میں جو فورتھ انڈسٹریل ریولیوشن ہے اس کے لیے فضا سازگار ہو چکی ہے، ماحول تیار ہو چکا ہے یا ہو رہا ہے، اور یونیورسٹیاں جو ہیں وہ کس حد تک اپنا یہ رول ادا کر رہی ہیں کہ وہ اسٹوڈنٹس کو تیار کریں اس فورتھ انڈسٹریل ریولیوشن کے لیے؟
پچھلے 3-4 سال سے جو ہے نا تھوڑا سا مومنٹم آیا ہے، اور یونیورسٹیز جو ہیں، جو آپ کی ٹاپ ٹیکنالوجی یونیورسٹیز ہیں، کچھ آپ کی مکسڈ ڈسپلن یونیورسٹیز ہیں، ان سب میں اب تھوڑا سا ریسرچ جو ہے مومنٹم، جیسے میں نے کہا، تھوڑا پڑا ہے. زیادہ جو اس وقت ایفسس ہے وہ سافٹ ویئر سائڈ پہ ہے، وہ آرٹیفیشل انٹیلیجنس پہ بھی ہے، وہ آپ کا جو ہے مشین لرننگ پہ بھی ہے، وہ آپ کا ڈیٹا کلاؤڈ کمپیوٹنگ اور ڈیٹا سینٹرز. تو تقریباً آئی تھنک 1.5 سال پہلے منسٹری آف پلاننگ میں جو اس وقت ممبر آف سائنس اینڈ ٹیکنالوجی تھے ڈاکٹر اطہر اسامہ، انہوں نے ایک انیشیٹو لیا اور انہوں نے 4 ایکسلنس سینٹرز بنوائے ان 4 ڈفرنٹ یونیورسٹیز جو سلیکٹ ہوئی تھرو اے پروسیس آف کمپٹیشن. تو اس میں ایک ڈیٹا اینڈ کلاؤڈ کمپیوٹنگ بیسکلی جو بہت ضروری چیز ہے اس کو انہوں نے، وہ لمز نے ون کیا. اس کے بعد روبوٹکس جو ہے وہ EME کالج نسٹ کا جو حصہ ہے انہوں نے ون کیا. ایک ایئر یونیورسٹی ہے، انہوں نے سائبر سیکیورٹی کا ون کیا. اس طرح کر کے یہ 4 یونیورسٹیز ہیں جنہوں نے، آئی تھنک UET لاہور، ان کا بھی ایک ایکسلنس سینٹر ہے، وہ آئی تھنک اس پہ ہے، AI وغیرہ پہ ہے. یا تو یہ تقریباً 1.2 بلین روپیز کی فنڈنگ تھی، تقریباً اس وقت جو ہے وہ 6-7 ملین ڈالرز بنتے ہیں. اٹس ناٹ ٹو مچ بٹ اٹس اے گڈ بگننگ، رائٹ؟ کچھ ہو رہا ہے، زیادہ ہونا چاہیے. جو اسٹوڈینٹس ہیں وہ اپنے صحیح بھی کچھ کر رہے ہیں، کورسیرا پہ کورسز لیے جاتے ہیں. میں لیا تک گیا ہوں ساؤتھ پنجاب میں، اور وہاں کے بچے جو ہیں ایون دیر اویئر، رائٹ؟ سو نارملی آپ سوچتے ہیں کہ جی ساؤتھ پنجاب ہے، لیا ہے، انڈر ڈیولپڈ ایریا ہے، لیکن وہاں پہ بھی جو بچے کالجز میں پڑھ رہے تھے دے ور اویئر. سو میں ہی آئی کیم اکراس ون ویری ینگ کڈ، آئی تھنک ہی مسٹ ہیو بین ہارڈلی 19، تو اس نے اپنی بیچلرز وہ کر رہا تھا سافٹ ویئر انجینئرنگ میں, لیکن اس نے ساتھ ہی کورسیرا پہ کورسز کیے روبوٹکس پہ. اس نے اپنا کوڈ کاپٹر ڈیزائن کیا, اس نے لاہور میں آ کے ہال روڈ سے پارٹس خریدے, اس نے وہ اپنا کوڈ کاپٹر بنایا, پھر اس کو پروگرام کیا اینڈ اٹ فلائز. ٹھیک ہے نا, تو اس قسم کی چیزیں ہو رہی ہیں جب آپ انوائرمنٹ کریٹ کرتے ہیں تو جن میں ڈیزائر ہوتی ہے, ابلٹی ہوتی ہے, وہ اسٹیپ اپ کرتے ہیں.
تو آپ سمجھتے ہیں کہ انوائرمنٹ اس وقت پاکستان میں آپ کہہ رہے ہیں کہ کچھ نہ کچھ قائم ہو چکا ہے اس فورتھ ریولیوشن کے لیے؟ اچھا,
بالکل ہے. اس میں آئی تھنک جو پروسیس تھا آف دی انکیوبیشن سینٹرز, ان کا کافی رول ہے. پھر ایچ ای سی نے ہر یونیورسٹی میں ایک اور ایک بنایا, وچ از آفس آف ریسرچ انوویشن اینڈ کمرشلائزیشن. شروع میں اس میں بہت زیادہ ٹریکشن نہیں تھی, کیونکہ نارملی ہو ہی رہا تھا کہ ایک اسسٹنٹ پروفیسر کو پکڑ کے وہ کہتے تھے آپ اور ایک کے انچارج ہیں, اور جتنی ریسرچ ہو رہی ہے یونیورسٹی میں اس کو آپ ڈاکیومنٹ کریں گے اور آپ ایچ سی کو بھیجیں گے, تو وہ ہے. لیکن اب گریجولی جو ہے کچھ جو پرانی پبلک سیکٹر یونیورسٹیز ہیں جن کی اپنی ایک ریالٹی ہے وہ کر رہی ہیں. آئی بین ٹو ایگریکلچر یونیورسٹی فیصل آباد آلسو, تقریباً سوا سو سال پرانی یونیورسٹی ہے. اس میں جو اب ریسرچ ہو رہی ہے ایون ٹورڈز پلانٹ جینیٹکس, رائٹ, دیٹ از کوائٹ کٹنگ ایج. اسی طرح سینٹرز جو بنے ہوئے ہیں ایکسلنس کے, ان میں ہو رہی ہے. نسٹ یونیورسٹی میں بہت کام ہو رہا ہے اس پہ. انہوں نے ریسنٹلی جو ہے یہ جو وینٹیلیٹرز کے ڈیزائنز تھے اور ان پہ کافی انہوں نے کام کیا. They're working on stents, because stents are very expensive. Cardiac care is very expensive. Unhone us pe bhi kaam kiya hai, design kiya hai. Now it's going to go into manufacture. So, cheezein ho rahi hain, right, in terms of getting there.
Haan, lekin kya kami hai, khas taur par jo incubation centers bane hain technologies ke farogh ke liye, unki is waqt kya surat hal hai, jo universityon mein is waqt qaim hai aur kaam kar rahe hain?
To pichle maine 6 saal se main takriban track kar raha hu unko. So there is gradual what you call movement forward, not to the pace ke jo chahenge jo aap dekhna chahte hain, but movement hai. Ab thode se zyada mature founders bhi aa rahe hain. Shuru mein jo hai, agar main 2012-13 mein jaun to aapke paas zyada tar jo hai na fresh university graduates aa rahe the, jinko zyada andaaza bhi nahi tha ki unhone karna kya hai. Ab jo hai thode se maturer jo hai na founders aa rahe hain, researchers jo universities mein hain وہ آ رہے ہیں. دے وانٹ ٹو سیٹ اپ دیئر اون کمپنیز تاکہ وہ کمرشلائز کر سکیں. ایک بڑی اچھی کمپنی ہازن اے آئی کے نام سے, تو وہ پروفیسر تھے جو پڑھاتے تھے خود, وہ پہلے آئی تھنک ایک اور یونیورسٹی میں تھے, بڑے بریفلی وہ لمس میں تھے, پھر وہ سعودی عربیہ چلے گئے. انہوں نے اپنی کمپنی بنائی, ٹھیک ہے نا, جو بیسکلی اے آئی پہ کام کرتی ہے. ناؤ ہی ہیز اباؤٹ 40 پیپل, کافی مڈ سائز کمپنی آپ سمجھیں کہ بننی شروع ہوگی, وہ کافی کام کر رہی ہے. اسی طرح اصل میں جو کمی ہے اس وقت وہ فنڈنگ کی ہے, کیونکہ گورنمنٹ کے پاس جتنے وسائل ہیں رائٹ وہ اتنا ہی استعمال کر سکتے ہیں. سو دیر ہیز ٹو بی پاسبلی مور ایلوکیشن آف ریسورسز کی, جی ریسرچ کو جو ہے اور جو ہے اس کو سپر کیا جائے, اس کو اور جو ہے مومنٹم دیا جائے, اس میں اور جو ہے فنڈنگ کی جائے تاکہ لوگ جو ہیں وہ اور تیزی سے کام کر سکیں. So that is a requirement.
انعت اللہ بلوچ صاحب, آپ یہ بتائیے کہ آپ کی جو یونیورسٹی ہے اس کا کیا کنٹریبیوشن ہے ایمرجنگ ٹیکنالوجیز میں, خاص طور پر آپ اپنے اسٹوڈینٹس کو ان کن کن ٹیکنالوجیز میں آپ اکوئپ کر رہے ہیں؟
ہم اپنے اسٹوڈینٹس کو اکوئپ کر رہے ہیں ان تمام نالج کے ساتھ, اور ان کو فیسیلیٹیٹ کر رہے ہیں with all those resources required. We are providing them the resources required to work in those fields. کے ساتھ ساتھ ہم ان کو
کون کون سے فیلڈ,
روبوٹکس میں, کمپیوٹر ویژن میں, مشین لرننگ میں, بگ ڈیٹا میں, ایڈوانس الیکٹرانکس میں, آئی او ٹیز میں, اور بایو میڈیکلس میں. آف کورس دوسرے ڈپارٹمنٹس بھی کام کر رہے ہیں, بٹ وی بلیو these are the technologies that will be shaping the fourth industrial revolution. In directions mein hum apne students ko equip kar rahe hain, and we are showing them the way in the form of entrepreneurship and freelancing ke liye unko equip kar rahe hain to be able to be employable in a bigger market.
Aur na sirf ye ke market jo on ground hai, balki zahir hai ke online market khas taur par.
Of course.
لیکن آپ یہ وسوخ سے کہہ سکتے ہیں کہ یہ کس حد تک سکسیسفل پروسیس جا رہا ہے اس وقت؟
جی دوسری یونیورسٹیز کا تو میں آف کورس وہ بھی کام کر رہے ہیں بٹ ہمارا فوکس فار ایگزامپل ریئلائزنگ دیٹ دا فیوچر مارکیٹ ول بی مور ڈیپینڈ آن اسٹوڈنٹس کریٹیکل تھنکنگ ایبیلٹیز آن دیئر انالیٹیکل اسکلز اینڈ آن دیئر ایموشنل جو ہے انٹیلیجنس تو بیسڈ آن دیز فیکٹرز ہم اپنے کورس کو مور ٹوورڈز جو ہے ان اسکلس کو ڈیولپ کرنے کے لیے ہم موو فارورڈ کر رہے ہیں اور جو میموری ہے جس طرح سے میمورائزیشن ہے اس سے ہم نکل کے اس ڈائریکشن میں فوکس کر رہے ہیں اور آئی تھنک دیٹس دی رائٹ وے ٹو موو فارورڈ.
تو کتنے عرصے میں سے یہ کام شروع ہے آپ کی یونیورسٹی میں اور اب تک کتنے بیچز جو ہیں وہ باہر نکل چکے ہیں آپ کی یونیورسٹیوں سے جو کہ ایمرجنگ ٹیکنالوجیز کے ماہر ہیں اور وہ کامیاب بھی جا رہے ہیں پریکٹیکل لائف میں؟
جی آئی جوائنڈ دس یونیورسٹی ان 2015 اور وہاں سے ہم نے اپنی فیلڈ میں آف کورس باقی فیلڈ میں کام پہلے سے جاری تھا, اپنی فیلڈ میں ہم نے ریئلائز کرنا شروع کیا کہ کہاں ہماری کمزوریاں ہیں بیسڈ آن ریسورسز. وہ ریسورسز ہم نے مینیج کی in the form of labs. Time to time humne courses ko evolve kiya aur jo jin students ke universities ka ek apna procedure hota hai jo jo course outline hote hai they should be defined before the students admission. To jo students 4 saal baad bahar nikle jinka course already defined tha unko in the form of 3 years and 6 years free trainings humne provide ki in latest technologies mein aur piche se hum already integrate karna humne shuru kar diya naye batches mein ye course کو. سکسس اسٹوری جیسے میں نے آپ کو بتایا کہ آلریڈی آنٹرپرینوریل وینچرز ہیں اس میں ہمارے اسٹوڈنٹ نے ایک بڑا نام کریٹ کیا ہے. ہی اونز ہز اون کمپنی, ہی ہیز سیکورڈ مور دین 15 ملین ان وینچر کیپٹل اور اسٹوڈنٹ ہے جنہوں نے ساؤتھ کوریا میں اس وقت جو ہے وینچر کیپٹل سیکور کیا ہوا ہے ان سن اسمارٹ فیبرکس. تو دیر آر سکسس اسٹوریز ماشاء اللہ سے آلریڈی گوئنگ آن اور فری لینسنگ میں بڑا نام ہے ہمارا, اسٹوڈینٹس کافی کام کر رہے ہیں اسپیشلی یہاں پر اس ایریا میں جاب اپرچونیٹیز نارمل کم تھی تو ہم نے فری لینسنگ کے اوپر فوکس کیا, انٹرپرینورس کے اوپر فوکس کیا تو آئی تھنک وی آر ڈوئنگ گڈ.
دنیا بھر سے اہم خبروں, دلچسپ معلومات اور ویڈیوز کے لیے آپ آ سکتے ہیں ہمارے سوشل میڈیا پلیٹ فارمس پر facebook.com/urdubioa اور ٹویٹر اور انسٹاگرام پر @urdubioa پر ہمیں فالو کیجیے.
تو آپ بات کریں گے پروفیسر ڈاکٹر سعد قادر صاحب سے, این آئی ڈی یونیورسٹی کراچی سے آپ کا تعلق ہے. سعد قادر صاحب آپ یہ بتائیے کہ اب یہ کام تو ہو رہا ہے جیسے کہ ابھی بات ہوئی, لیکن یہ جو یونیورسٹیز سے طالب علم ایکسپرٹ ہو کر نکلیں گے, آپ سمجھتے ہیں کہ ان کے لیے پریکٹیکل لائف میں روزگار کے مواقع بھی دستیاب ہوں گے اور ان اسٹوڈنٹس کی کیپیبلٹیز کا لیول کیا ہوگا؟
کچھ مختلف ڈائمینشنز ہیں آپ کے سوال کی. ایک تو یہ ہے کہ کیا صحیح وقت پہ صحیح اسٹیپ لیا گیا, تو اس کا جواب تو میں بھی دے چکا کہ اس وقت پاکستان میں جو اسٹیپس لینے چاہیے تھے وہ لیے گئے. دوسرا جو کوشچن آپ کا مین ہے وہ ہے کوالٹی سے ریلیٹڈ, کہ یہ بڑا اہم ہے کہ جس قسم کے پروگرامس اور جو انٹرونشنس کیے جا رہے ہیں وہ ریلیونٹ ہوں اور کوالٹی کا خیال رکھیں. تو یقیناً ایسا ہے اس لیے کہ ہم اس کو کم از کم اپنی یونیورسٹی کے لیول پہ دو طریقوں سے جانچتے ہیں. ایک یہ کہ جو ہمارے یہاں سے گریجویٹ نکل رہے ہیں ان کا مارکیٹ میں اور باہر کی دنیا میں ایکسیپٹنس کیسی ہے, کیا ہمیں نظر آ رہا ہے کہ ہمارے گریجویٹس انڈسٹری میں ایکسیپٹ کیے جا رہے ہیں, اس فیلڈ کے اندر وہ اچھا پرفارم کر رہے ہیں, جو انٹرنیشنل کمپٹیشنز ہوتے ہیں اس میں وہ نمایاں مقام حاصل کر رہے ہیں. تو ایسا ہے الحمدللہ, اور ہمیں نظر آ رہا ہے کہ بچے اچھا پرفارم کر رہے ہیں اور آئی ایم شیور کہ جو پاکستان کی دوسری اچھی یونیورسٹیز ہیں ان میں بھی ایسی ہی صورتحال ہے. اس کے علاوہ دوسرا جو معیار ہے جانچنے کا وہ یہ ہے کہ ان شعبوں میں جو اسٹارٹ اپ کمپنیز وغیرہ بن رہی ہیں, لوگ اپنے طور پہ بزنسز اور سروسز اسٹارٹ کر رہے ہیں, وہ کتنا سکسیسفل ہیں, کیا وہ ریونیو جنریٹ کر پا رہے ہیں اور کیا ان کمپنیز کے اندر ان کو اچھی کوالٹی کی ایچ آر مل رہی ہے. تو اس کا جواب بھی ہاں میں ہی ہے, کیونکہ آپ نے دیکھا کہ کئی اسٹارٹ اپس ڈیجیٹل کی وہ پاکستان میں سکسیسفل بزنسز کریٹ کر رہی ہیں. بائکیا ایک اگزامپل ہے, ایگریکلچر کے اندر بہت کام ہو رہا ہے, ایئر لفٹ جیسے اسٹارٹ اپس ہیں, ایکوا ایگرو ایک اسٹارٹ اپ ہے اور یونیورسٹی کے اندر اور این ڈی کے علاوہ دوسری یونیورسٹی سے بھی بڑے سکسیسفل اسٹارٹ اپس آ رہے ہیں. تو اس کا مطلب یہ ہے کہ ان ایچ آر کے اندر وہ کیپیسٹی ہے جو پاکستان اور بیونڈ میں اپنا جو رول ہے وہ پراپر طریقے سے ادا کر رہی ہے.
तो इनके लिए जो मौके हैं इंडस्ट्रीज में और दूसरे शोबों में, वो क्या, उसकी क्या सूरत हाल है गवर्नमेंट की तरफ से या दूसरे जो इन्वेस्टर्स हैं उनकी तरफ से?
गवर्नमेंट तो बहुत फोरफ्रंट पर है और इनके एजेंडा में, हमारे गवर्नमेंट ऑफ पाकिस्तान के एजेंडा में आपने डिजिटल पाकिस्तान का नाम सुना होगा। ये एक ऐसा इनिशिएटिव है जो कि ना सिर्फ पॉलिसी लेवल पे बल्कि बिहेवियर चेंज और माइंडसेट को भी एड्रेस कर रहा है। हमारी वो सर्विसेज जो ट्रेडिशनली पेपरलेस नहीं थी कभी और ऑटोमेशन का भी उनसे ताल्लुक नहीं था, उनको भी इस डिजिटल पाकिस्तान के रेवोल्यूशन के अंदर शामिल किया गया है। और यकीनन इससे हमारे ग्रेजुएट्स और एचआर के लिए वो मौके पैदा हो रहे हैं। और अब जैसे कोविड बैठ रहा है तो पाकिस्तान में सूरत हाल इम्प्रूव हो रही है, तो ये मौके मजीद बेहतर से बेहतरी की तरफ जाएंगे। एक और चीज इसमें इम्पोर्टेंट जो है फोर्थ इंडस्ट्रियल रेवोल्यूशन के हवाले से, वो ये है कि कन्वेंशनल जॉब्स आपको फिजिकली परफॉर्म करनी होती थी और कराची के लोग कराची में और लाहौर के लोग लाहौर में काम कर रहे होते थे, लेकिन फोर्थ इंडस्ट्रियल रेवोल्यूशन का जो स्किल सेट है उसने इस बात को मुमकिन बनाया है कि एक इंडिविजुअल कराची में बैठ के दुनिया में किसी भी मकाम पर मौजूद रिक्वायरमेंट को पूरी कर सकता है अपने स्किल सेट के जरिए। तो ये जो डिस्टेंट जॉब का कॉन्सेप्ट है फोर्थ इंडस्ट्रियल रेवोल्यूशन के स्किल सेट में, चाहे वो प्रोग्रामिंग हो, एआई हो, व्हाटएवर, तो इसको हम बहुत अच्छा यूज कर सकते हैं कि विदाउट एक्सपोर्टिंग अवर एचआर इन फिजिकल फॉर्म, हम दुनिया भर की जो रिक्वायरमेंट्स, जॉब रिक्वायरमेंट्स आ रही हैं, जनरेट हो रही हैं, उसमें अपना हिस्सा डाल सकते हैं और मुल्क के लिए रेवेन्यू जनरेट कर सकते हैं।
और इस पर आप समझते हैं कि काम जो है उसका किस मरहले पर है ये वाला काम, और अभी कितना मजीद काम करने की जरूरत है इस शोबे में?
इसमें जो फ्रीलांस का शोबा है वो अच्छी तरह ग्रो कर रहा है। गवर्नमेंट और जो हमारे टैक्स से रिलेटेड शोबे हैं वो बहुत सपोर्टिव हैं और सिस्टम्स तैयार कर रहे हैं कि इस चीज को फैसिलिटेट किया जाए। लेकिन अभी जिस शोबे में पाकिस्तान थोड़ा सा और एक्सेलरेट कर सकता है वो है इंटरनेशनल ट्रांजैक्शंस की हैंडलिंग। उसके अंदर पाकिस्तान को एफएटीएफ के मामलात में और इस जैसे दूसरे मामलात की वजह से कुछ बैरियर्स का सामना रहा है। अगर हम इनको सही और जल्द एड्रेस कर लेते हैं तो फिर हमारे लिए बहुत बेहतर मौके मजीद क्रिएट हो जाएंगे कि हम फोर्थ इंडस्ट्रियल रेवोल्यूशन में अपना ग्लोबल फुटप्रिंट क्रिएट कर सकें।
तो शुक्रिया प्रोफेसर डॉक्टर साद काजी साहब, हमारी गुफ्तगू अभी जारी है, एक ब्रेक लेते हैं और ब्रेक के बाद हम गुफ्तगू का सिलसिला आगे बढ़ाएंगे।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने, सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं यास्मीन जमील, आज की राउंड टेबल के साथ आज हम बात कर रहे हैं फोर्थ इंडस्ट्रियल रेवोल्यूशन पर और पाकिस्तान में इसके आने के इम्कानात के बारे में, और इस बारे में कि पाकिस्तान की यूनिवर्सिटियां और पाकिस्तान की हुकूमत किस तरह इस फोर्थ इंडस्ट्रियल रेवोल्यूशन के लिए खुद को तैयार कर रही हैं और स्टूडेंट्स को तैयार कर रही हैं, नौजवानों को तैयार कर रही हैं। गुफ्तगू में शामिल करते हैं फैसल शेरजान साहब। तो अब आप समझते हैं कि जो इस वक्त इंडस्ट्रीज पाकिस्तान की हैं वो ये जो इमर्जिंग टेक्नोलॉजीज हैं या जो लेटेस्ट टेक्नोलॉजीज हैं उनको इस्तेमाल करना शुरू हो रही हैं अपनी इंडस्ट्री में ताकि वो स्मार्ट इंडस्ट्रीज बन जाएं?
बिल्कुल, जो नहीं कर रहा वो पीछे रह जाएगा, वो वैसे ही सर्वाइव नहीं करेगा। सो देयर आर टेक्सटाइल में आई नो देयर आर सर्टेन कंपनीज दैट आर डूइंग इट, वो कर रहे हैं, और बड़ी कंपनीज हैं, बहुत बड़ी कॉर्पोरेशंस हैं जिनको अब रियलाइजेशन है। मेरी मुलाकात होती रहती है और बातचीत होती रहती है, तो उसमें अब कराची में शुरू होगा, वहां से एक इंक्यूबेशन सेंटर बन रहा है विच विल बी स्पेसिफिक फॉर फोर्थ इंडस्ट्रियल रेवोल्यूशन। वहां पर वो यूनिवर्सिटी ग्रेजुएट्स को लेकर एक साल तक इंक्यूबेट करेंगे टू प्रिपेयर देम फॉर द वाइडर वर्ल्ड मार्केट, राइट? सो वो एक कंसर्टेड एफर्ट है, वन ऑफ द लार्जेस्ट कॉर्पोरेशन ऑफ पाकिस्तान South Hercules Corporation jo hai, they are involved with that. They are going to fund that, right? Aur wo karna cha rahe hain. Aur isi tarah aur industries bhi jo hai.
To auto industry ka kya haal hai? Wahan ye innovations ho rahi
hain? Auto industry jo hai, unko really ab there are companies which are coming up that are going to put electrical vehicles on the road.
राइट, सो इवन ट्रेडिशनल रिक्शा मैन्युफैक्चरर वो भी सोच रहा है कि जी मैं आगे चल के तो मैं ये इंटरनल कंबस्टन इंजन पे नहीं चल सकूंगा, मुझे भी इलेक्ट्रिकल रिक्शा जो है ना वो मार्केट में लाना पड़ेगा. तो ये मूवमेंट है टुवर्ड्स इन दैट डायरेक्शन एंड इट विल गैदर मोमेंटम. इट्स अर्ली टाइम्स, इट शुड हैव स्टार्टेड अर्लियर. ये शायद 2002-2003 में शुरू होना चाहिए था, ठीक है ना. और कुछ कोशिश भी की गई, डॉक्टर अता ने जो HEC बनाया तो उसका मकसद यही था कि रिसर्च को जो है एट द यूनिवर्सिटी लेवल प्रमोट किया जाए, राइट. और उसी से जो है ना वो पाकिस्तान जो है वुड बी एबल टू कम्पीट.
इंडस्ट्रीज और यूनिवर्सिटियों का लिंक, उसकी क्या सूरत हाल है?
इंडस्ट्री और यूनिवर्सिटी का कनेक्ट जो है वो एक मिसिंग एलिमेंट है. जो आप अगर आप US को देखें ना तो देर इज अ वेरी डीप कनेक्ट बिटवीन यूनिवर्सिटीज एंड बिजनेसेस, राइट. सो यहाँ पर वो उस हद तक नहीं है. सो वी बीन पुशिंग इंक्यूबेशन सेंटर्स में हमने ये कंसर्टेड एफर्ट शुरू किया है कि जो बड़ी इंडस्ट्रीज हैं, जो बड़े इंडस्ट्रियल हाउसेज हैं वो इस तरफ आए. टेक्सटाइल्स हैं, देखिए फ्यूचर जो है टेक्सटाइल्स का वो वेरिएबल्स में है कि वो स्मार्ट टेक्सटाइल्स में है. वो फैब्रिक्स होंगे जो स्मार्ट फैब्रिक्स होंगे, नॉट जस्ट नॉर्मल वोवन फैब्रिक्स. अब जो है वो रियलाइजेशन आनी शुरू हुई है. तो फैसलाबाद में एक यूनिवर्सिटी बनी है, इंटरनेशनल टेक्सटाइल यूनिवर्सिटी. सो आई बीन देयर. उसमें कोरियंस ने काफी उसमें हेल्प किया है. बट द टेक्सटाइल इंडस्ट्री ऑफ फैसलाबाद इज एक्चुअली नाउ पुटिंग फंड्स इनटू इट, क्योंकि उनको रियलाइजेशन हुई है दैट इफ दे हैव टू कम्पीट विद द वर्ल्ड देन दे विल हैव टू हैव स्मार्टर टेक्सटाइल्स एंड नॉट जस्ट टेक्सटाइल्स. इसी तरह सियालकोट में हमेशा से हो रही है इनोवेशन की डिजायर रही है. नाउ दे आर स्टार्टिंग टू डू दैट, राइट. सो वो भी इनोवेट करना शुरू है. यूनिवर्सिटी ऑफ गुजरात है विच इज एन इंटरेस्टिंग प्लेस, काफी बड़ी यूनिवर्सिटी है और वहां पर जो टेक्सटाइल और प्रोडक्ट डिजाइन, स्पेशली प्रोडक्ट डिजाइन पे बड़ा काम हो रहा है. वो काम कर रहे हैं, मटीरियल्स पे काम कर रहे हैं, उस सारी चीजों पे, स्मार्टर मटीरियल्स पे काम हो रहा है, वो सारी चीजें हो रही हैं. तो ये बड़ा इंपॉर्टेंट है कि इंडस्ट्री का कनेक्ट जो है वो यूनिवर्सिटीज और रिसर्च सेंटर्स के साथ हो. यूनिवर्सिटीज आर नॉट अ प्लेस फॉर लर्निंग, यूनिवर्सिटीज आर अ प्लेस फॉर क्रिएटिंग नॉलेज, राइट. वो नॉलेज क्रिएशन जो है ना बहुत जरूरी है. और अगर आप फोर्थ इंडस्ट्रियल रेवोल्यूशन आपके इर्द गिर्द है, ठीक है ना, आप फोन उठाते हैं तो दैट इज पार्ट ऑफ द फोर्थ इंडस्ट्रियल रेवोल्यूशन. ठीक है ना, आप देखें 2007 में अगर आईफोन लॉन्च ना हुआ होता तो आज बहुत सी जो बिलियन डॉलर कंपनीज है उनका वो वजूद में ना होती, कोई उबर ना होती अगर स्मार्टफोन्स ना होते. जिस तरह आईफोन ने रेवोल्यूशन इन अ वे टेलीफोनी में रेवोल्यूशन लाए. वो मेरा क्योंकि ताल्लुक टेलीफोनी से भी रहा है तो मैंने तो उसको देखा है होते हुए. मैं 2002 में हमें नजर आ रहा था ओवर द होराइजन कि जो फोन है वो बदल जाएगा और उसकी शक्ल बदल जाएगी और 3G और 4G और लॉन्ग टाइम रेवोल्यूशन LTE जो है, जो फास्टर डेटा रेट्स हैं, फास्टर ट्रांसमिशन ऑफ डेटा है, उससे तकरीबन फोन जो है कम्प्लीटली चेंज हो जाएगा. तो आप ये देखिए कि आज फेसबुक, आपका उबर, व्हाट्सएप, Airbnb, ये सारी बिलियन डॉलर कंपनीज हैं. ये एग्जिस्ट ही ना करती अगर आईफोन लॉन्च ना हुआ होता 2007. इतना बड़ा इम्पैक्ट होता है एक छोटी सी चीज का.
शुक्रिया फैसल जान साहब. वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील. आज की राउंड टेबल हम बात कर रहे हैं फोर्थ इंडस्ट्रियल रेवोल्यूशन के बारे में. गुफ्तगू में शामिल करते हैं अजहर जिया साहब को एक बार फिर. अजहर जिया साहब, आप क्या तजावीज देंगे पाकिस्तान की हुकूमत को, पाकिस्तान की यूनिवर्सिटियों को, पाकिस्तान के लोगों को, पाकिस्तान की इंडस्ट्रीज को, कि वो खुद को फोर्थ इंडस्ट्रियल रेवोल्यूशन के लिए तैयार करें?
तो पहली चीज तो ये है, अगर आपने अपनी अपने इदारे को, चाहे वो एक इंसान हो, चाहे वो छोटा इदारा हो, चाहे वो कन्ग्लोमरेट हो, चाहे वो मुल्क हो, चाहे वो गवर्नमेंट हो, उसमें डिजिटाइजेशन बहुत लाजमी है एज अ फर्स्ट स्टेप. जिन्हें कि आपके पास जो भी डेटा है, डेटा सबसे कीमती चीज है. आपका जो डेटा है दैट हैज टू बी कन्वर्टेड इनटू कंप्यूटर फॉर्म. दैट इज द फर्स्ट स्टेप. जब डिजिटाइजेशन हो गया देन यू हैव टू डिजिटलाइज दैट डेटा. ये दो मुख्तलिफ चीजें हैं, डिजिटाइजेशन और डिजिटलाइजेशन. डिजिटलाइजेशन का मतलब ये है कि उस डेटा को इस्तेमाल करने के लिए आपके पास सही एप्लीकेशन हो. जब डिजिटलाइजेशन कर लिया देन यू गो टू डिजिटल ट्रांसफॉर्मेशन, कि आपके पास जो मुख्तलिफ एप्लीकेशन आपने बनाई हैं वो सब आप उसमें इंटीग्रेट हो. बट इवन दिस इज नॉट इनफ, यू हैव टू गो वन स्टेप फर्दर, जिसका कोई डिफाइन नहीं किया. और आई हैव डिफाइंड, और मेरी अगली किताब जो आ रही है वो इसी मौजू पर है. And I have invented a new term called digiformation, digiformation. for the fourth industrial revolution. What do you do after you've done digital transformation, and that proves to be not sufficient. So Pakistan mein government ko chahiye ki apni industries ko, apne idaron ko, unko encourage karein ki wo is path pe chalein ki pehle wo digitize karein, phir digitalize karein, aur phir digital transformation karein. That is the only way ki wo survive kar sakte hain is revolution ke andar.
Aur isme koi bhi industry, har industry ke liye aapki ye sifarish hai.
इस वक्त तो बड़ा अच्छा लगता है कि हमारी सालकोट की इंडस्ट्री बड़ी अच्छी है, हमारी फैसलाबाद की इंडस्ट्री एक्सपोर्ट कर रहे हैं, उनकी मोनोपोली है, मगर कोई वक्त नहीं होगा कि यू विल नॉट नो कि व्हाट इज हिट यू, और इंडस्ट्रीज बंद होने शुरू हो जाएंगी बिकॉज दे नॉट मीटिंग दीज फाइव क्राइटेरिया. द थ्रेट इज वेरी बिग, बट बिगर देन द थ्रेट इज द अपॉर्चुनिटी. अगर ये पांच क्राइटेरिया मीट कर लें तो देयर इज बिग अपॉर्चुनिटी.
और इस पर आप समझते हैं कि अभी बिल्कुल अमल दरामद की कोई भी वाज़े सूरत हाल आप नहीं देख रहे?
कई लोग एफर्ट कर रहे हैं मगर वो बहुत स्कैटर्ड है. लोग समझते हैं कि डिजिटल के फोर्थ इंडस्ट्रियल रेवोल्यूशन इज ओनली एंड ओनली टेक्नोलॉजी, इट इज नॉट. उसका बड़ा, अगर आप ये किताबें पढ़ें डॉक्टर क्लॉस श्वाब की, तो उसमें उन्होंने यही कहा है कि द थ्रेट इज नॉट टेक्नोलॉजी, द टेक्नोलॉजी इज द इजीएस्ट पार्ट, द थ्रेट इज द सोशल पार्ट. कैसे जब लाखों नौकरियां लोगों की खत्म हो जाएंगी एंड दे विल हैव टू रीट्रेन, वो कैसे, वो गवर्नमेंट का काम है कि लोगों को रीट्रेन करे. The key word, the key terms in the fourth industrial revolution are, number one, train yourself, number two, untrain yourself, and number three, retrain yourself. और ये बहुत जल्दी जल्दी लोगों को करना पड़ेगा कि कोई कोई फन सीखे, वो फन जब बेकार हो जाए तो उसको भूल जाए और एक नया फन सीखे. And this is the only way to succeed in the fourth industrial revolution for the individuals. Mm-hmm. For example, simplest skill है कि how to use a smartphone. जिसको स्मार्टफोन इस्तेमाल करना नहीं आता वो आजकल की दुनिया में नहीं रह सकता. तो वो एक बेसिक स्किल है. उसके बाद स्किल है जो, फॉर एग्जांपल, माइक्रोसॉफ्ट ऑफिस को इस्तेमाल करना. हर एक को चाहिए कि वो माइक्रोसॉफ्ट ऑफिस इस्तेमाल. मैं जानता हूँ ऐसे अफसरान को जिनके के सेक्रेटरी उनकी ईमेल उनको प्रिंट करके देते हैं और फिर वो उसको कागज पे देखते हैं. ये नहीं चलेगा. ये
तो यूनिवर्सिटीज और तालीमी इदारों का इसमें क्या रोल हो सकता है इस अवेयरनेस को पैदा करने में, या इसको ज्यादा से ज्यादा एटलीस्ट जो स्टूडेंट्स इस वक्त तालीम हासिल कर रहे हैं और आखिरी मराहल में हैं उन तक कि जब वो प्रैक्टिकल लाइफ में आए तो उनके पास ये तमाम स्किल्स हों.
हम इस बात पे मुत्तफिक हैं कि हमारे यूनिवर्सिटीज जो बच्चे पैदा कर रही हैं वो बिल्कुल उनमें से एट द मोस्ट 20% जो है वो कारामद है. बाकी लोगों को जो कुछ पढ़ाया जाता है वो प्रैक्टिकल नहीं है, वो हम लोग इंडस्ट्री में उनको इस्तेमाल नहीं कर सकते और कई साल लगते हैं उन बच्चों को ट्रेन करने में कि वो कारामद हों. तो यूनिवर्सिटीज को बहुत मेजर स्केल के ऊपर अपने सिलेबस चेंज करने हैं, उनको प्रैक्टिकल बनाना है, उनको दुनिया की रियालिटी के करीब लाना है और स्पेशली फोर्थ इंडस्ट्रियल रेवोल्यूशन से मुतालिक कोर्सेज शुरू करने हैं. नॉट ओनली एट द इंडस्ट्री लेवल बल्कि जो लोग ऑलरेडी काम कर रहे हैं उनको भी समझाना है कि जो आपके स्किल्स हैं वो बेकार होने वाले हैं, यू हैव टू लर्न न्यू स्किल्स. तो ये बहुत मुश्किल काम है जो कि गवर्नमेंट को करना चाहिए मगर गवर्नमेंट शायद नहीं कर रही है और प्राइवेट लेवल पर लोग कर रहे हैं.
तो ये जो ये न्यू स्किल्स हैं उसमें बेसिकली जो पहला स्किल है वो टेक्नोलॉजी का इस्तेमाल है. मसलन
अगर आप आए टेक्नोलॉजी लेवल पे, इस वक्त जो हॉट स्किल्स हैं वो है AI और बिग डेटा. ये आजकल तो बहुत हॉट है मगर वेरी सून दे विल बिकम कमोडिटीज. तो आजकल बहुत बच्चों का रुझान है कि वो इस पे जा रहे हैं, बहुत अच्छी बात है, बट दे शुड रिमेम्बर कि दिस विल नॉट टेक देम वेरी लॉन्ग. चंद साल के बाद ये चीजें जो है कमोडिटी बन जाएंगी एंड दे हैव टू लर्न न्यू स्किल्स. तो कंटिन्यूअस चंद महीनों चंद सालों के बाद लोगों को स्किल्स छोड़ के नई स्किल्स करनी है. दिस इज द चैलेंज दैट आवर न्यू जनरेशन विल फेस राइट अवे.
तो इस वक्त आप कह रहे हैं कि सबसे अहम जरूरत यह है, जो अहम तरीन टेक्नोलॉजी जिसको सबको आनी चाहिए वो है स्मार्टफोन का इस्तेमाल और माइक्रोसॉफ्ट ऑफिस.
ये दो लाजमी आनी चाहिए.
लेकिन पाकिस्तान में ये जो स्मार्टफोन्स हैं इनकी क्या सूरत हाल है? पाकिस्तान के तमाम शहरियों को ये सहूलत हासिल है?
मैंने तो देखा है कि हमारा माली है उसके पास भी स्मार्टफोन है, हमारा ड्राइवर है उसके पास भी स्मार्टफोन है. अब ये शायद बड़े शहरों में ही है, गांव वगैरह में शायद ये नहीं है. बढ़ रही है आहिस्ता आहिस्ता. अगर यहाँ पे मैन्युफैक्चर होना शुरू हो जाए स्मार्टफोन पाकिस्तान में, उनकी कीमत 10,000-12,000-15,000 तक आ जाए तो शायद बहुत ज्यादा कॉमन हो जाएगा और उससे तरक्की की रफ्तार यकीनन बहुत ज्यादा बढ़ेगी.
कौन करेगा ये सब कुछ हुकूमत की जिम्मेदारी है या कोई दूसरे इदारों को भी सामने आने की जरूरत है जो इस इंडस्ट्री को आगे बढ़ाएं कि ट्रेन करें लोगों को और बल्कि रीट्रेन करें?
और काम तो ये गवर्नमेंट का है, मगर गवर्नमेंट के पास इतने और मसाइल हैं वो इस पर फिलहाल तवज्जो नहीं दे पा रहे। तो कई इंडिविजुअल ने मिल के कई कोर्सेज शुरू कर रहे हैं, अवेयरनेस सेशंस कर रहे हैं, सेमिनार्स कर रहे हैं, वेबिनार्स कर रहे हैं, लोगों को बता रहे हैं कि दिस इज द बिग थ्रेट विच इज कमिंग और उसके लिए तैयार होना लाजमी है। तो प्राइवेट सेक्टर में काम शुरू हो गया है, मगर अनफॉर्चुनेटली हमारी इंडस्ट्री की आंख अभी तक नहीं खुली है। इंडस्ट्री से मैं मुराद सिर्फ मैन्युफैक्चरिंग इंडस्ट्री नहीं है बल्कि बैंकिंग इंडस्ट्री भी है, डिस्ट्रीब्यूशन इंडस्ट्री भी है, रिटेल इंडस्ट्री भी है, इन सब की अभी तक आंख नहीं खुली है और दे शुड वेक अप, अदरवाइज दे विल जस्ट बी वाइप्ड आउट।
तो बेहद शुक्रिया अजाजिया साहब, हमारी गुफ्तगू अभी जारी है, एक ब्रेक का वक्त फिर हो गया है, तो पहले एक ब्रेक।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल, हम बात कर रहे हैं फोर्थ इंडस्ट्रियल रेवोल्यूशन की या डिजिटल रेवोल्यूशन की। बात हम करेंगे फैसल शेरजान साहब आपसे, आप बताइए कि आप क्या देखते हैं पाकिस्तानी जो आम है वो किस तरह खुद को फोर्थ इंडस्ट्रियल रेवोल्यूशन के लिए तैयार कर रहे हैं?
देखिए, एक तैयारी तो ये है कि उनकी रोजमर्रा की जो जिंदगी है उसमें उसका असर हो। अब मैं अगर आपको बताऊं कि जो कोविड का पीरियड था, ठीक है ना, तो लाहौर पाकिस्तान में एकदम जो है जितने यंगर एंटरप्रेन्योर्स थे उन्होंने वो दे स्टेप डाउन, किसी ने प्रोटेक्टिव इक्विपमेंट बनाना शुरू किया, किसी ने डिसइंफेक्टेशन बनाना शुरू किया ऑफ डिफरेंट काइंड ऑर्गेनिक मटेरियल से, किसी ने जो है वो एक पूरी मूवमेंट चली फॉर वेंटिलेटर्स, और इवेंचुअली विद इन अबाउट आई थिंक 8 to 10 weeks मल्टीपल वेंटिलेटर डिजाइन्स वर क्रिएटेड, राइट, एंड देन इवेंचुअली सम ऑफ देम हैव गॉन टू मार्केट, ठीक है, उन्होंने प्रोडक्शन करनी शुरू कर दी है। सो दिस इज वन वे। अगर मैं बात करूं गांव की और छोटे कस्बों की और छोटे देहातों की, आज वो भी जो है वो फोन जरूर इस्तेमाल करते हैं। अगर मैं एग्रीकल्चर की बात करूं तो उसमें बहुत बड़ा रोल है फोर्थ इंडस्ट्रियल रेवोल्यूशन का, कि प्रसिजन एग्रीकल्चर जो है वो बहुत इंपॉर्टेंट चीज है। तो कुछ चीजें तो होनी शुरू हो गई थी और कुछ चीजें अब जो है वो बढ़नी शुरू हुई है। फार्मर को इंफॉर्मेशन जो चाहिए होती है कि बारिश होनी है नहीं होनी है, ह्यूमिडिटी फैक्टर क्या होगा अगले चार दिन जो है, टेम्परेचर रेंज क्या होगी, ये उसको SMS पे भी आ सकता है, उसको अगर उसके पास स्मार्टफोन है तो उसमें भी आ सकता है, ठीक है ना। एंगेजमेंट शुरू हो चुकी है, बड़ी जो आपकी टेलकोज हैं उन्होंने फार्मर्स के साथ एंगेजमेंट शुरू की गई है। पाकिस्तान की मीडियन एज इस वक्त जो है वो 23 है, 23 years, सो इट इज वन ऑफ द यंगेस्ट पॉपुलेशन इन द वर्ल्ड, विच मीन्स टेक्नोलॉजी अडॉप्शन इज ईजियर, क्योंकि वो आसानी से जो है टेक्नोलॉजी को अडॉप्ट करते हैं, दे आर नॉट अफ्रेड टू अडॉप्ट टेक्नोलॉजी। और आपके फार्मिंग कम्युनिटीज जो है उसमें ग्रेजुअली जो है ये पेनिट्रेशन ऑफ डिजिटल कनेक्टिविटी ये बढ़ रही है, जैसे जैसे ये बढ़ती जाएगी तो यूसेज बढ़ता जाएगा। देखें, फार्म टू मार्केट एक्सेस, उसके लिए आपको इंफॉर्मेशन चाहिए किस मंडी में आज क्या प्राइस है, ताकि मैं अपनी जो भी मैं काश्त कर रहा हूँ, जो भी मैं अनाज उठा रहा हूँ, मैं वो किस मंडी में भेजूँ, राइट। तो इंफॉर्मेशन का फ्लो ये बहुत जरूरी है, ये IVR का बहुत बड़ा हिस्सा है इंफॉर्मेशन फ्लो जो है, और उसके मल्टीपल यूजर्स हैं। अब पाकिस्तान के जो जैसे मेजर एरियाज हैं, पंजाब हो गया, KPP हो गया, पार्ट्स ऑफ सिंध, वहां पर फार्म साइज जो है 3.5-4-5 acres रह गया। अब 5 acres के लिए मैं 11 lakh का ट्रैक्टर तो नहीं खरीद सकता, लेकिन अगर एक ट्रैक्टर है एक इलाके में तो उसको आप उबराइज करके 100 farmers को उसके जो है ना वो इस्तेमाल में दे सकते हैं। तो ये अब होना शुरू हुआ है, जो हमारे यंग टेक्नोलॉजी एंटरप्रेन्योर्स आ रहे हैं वो ये चीजें कर रहे हैं। इसी तरह डेयरी की साइड पे, लाइफ स्टॉक की साइड पे एक कंपनी जो नस से निकली थी काउलर के नाम से, वो फिर बाय कॉम्बिनेटर जो US में सबसे बड़ा एक्सेलरेटर है, उन्होंने उनको सिलेक्ट किया था और वहां पर उनकी फिर एक्सेलरेशन हुई है। सो दे आर डीलिंग विद लाइफ स्टॉक, जी आपके जो कैटल है या आपका काउ और बफलो है उसकी हेल्थ को वो मॉनिटर करते हैं इन रियल टर्म्स और उसको ट्रांसमिट करता है, जिसे हम कहते हैं इंटरनेट ऑफ थिंग्स IoT, राइट। सो वो डेटा जो है वो इन रियल टाइम ट्रांसमिट हो रहा होता है, तो आपको पता होता है कि लाइफ स्टॉक की
ہیلتھ کیسی ہے.
تو یہ تمام وہ ٹیکنالوجیز ہیں, یہ فورتھ انڈسٹریل ریولوشن کی جو ٹیکنالوجیز ہیں, جتنا زیادہ ان کا استعمال بڑھے گا لائف سٹائل لوگوں میں تبدیل ہوں گے, لوگوں کے لائف سٹائل تبدیل ہوں گے اور ملک کی اوور آل معیشت پر اس کا ایک بہت ہی بہتر اثر پڑے گا
اور
بہت فرق پڑے گا. تو بیوٹم کے پروفیسر ڈاکٹر عنایت اللہ بلوچ, آپ کیا کہیں گے کہ پاکستان میں آنے والے دور میں جو فورتھ انڈسٹریل ریولوشن ہے اس کی جھلک عام زندگی میں کس حد تک نظر آنے لگے گی, خاص طور پر نوجوانوں میں؟
I think it will create a lot of opportunities and we will see a lot of entrepreneurs and a lot of freelancing and a lot of the economy being better for the people of Pakistan because skills maujood thi, market tak access nahi thi, job market tak. Challenge government ke liye hai ki wo internet facilities hain, وہ دور دراز گاؤں میں کیسے بہتر کرتی ہے ٹو پرووائڈ اپرچونیٹی فار دوز پیپل ٹو ورک فرام ہوم اینڈ فار دا بیٹرمنٹ آف دیئر فیملیز اینڈ دیئر اکانومیز.
شکریہ پروفیسر ڈاکٹر عنایت اللہ بلوچ صاحب. اور آخر میں ایک سوال این ای ڈی یونیورسٹی کراچی کے پروفیسر ڈاکٹر سعد قاضی سے کہ سمندر پار آباد پاکستانی فورتھ انڈسٹری ریولیوشن کو پاکستان میں انٹروڈیوس کرانے میں یا لانے میں کیا رول پلے کر رہے ہیں اس وقت؟
ان کا پاکستان میں جو ہمارے اوورسیز ایکسپیکٹس دوست ہیں اور احباب ہیں ان کا جو رول رہا ہے لاسٹ 2-3 ایئرز میں, وہ نہ صرف یہ کہ انہوں نے اپنے جو اسٹارٹ اپس وغیرہ وہاں پہ کیے ہیں یا جو اسکل سیٹس ان کو محسوس ہوئے ہیں کہ ان کی ضرورت ہے آنے والے سالوں میں, ان کی اطلاع بر وقت اپنے الما میٹرز کو اور یونیورسٹیز کو پرووائڈ کیے, بلکہ اس میں مینٹورز کا رول بھی پرووائڈ کیا ہے. این ای ڈی یونیورسٹی کے بہت سکسیسفل الومنائے یو ایس میں اور دنیا کے مختلف علاقوں میں موجود ہیں اور ان کا بڑا امپیکٹ رہا ہے ان فورتھ انڈسٹریل ریولیوشن کے حوالے سے جو سبجیکٹس ہیں ان کی اطلاع اور ان سے ریلیٹڈ انفارمیشن ہم سے شیئر کرنے میں, تاکہ یہاں جو پالیسیز اور کریکولمز اور کیپیسٹی بلڈنگ کے پروگرامز ڈیولپ ہوں وہ الائنڈ ہوں انٹرنیشنل نیڈز کے. تو یہ ایک بہت بڑا کنٹریبیوشن ہے پاکستان کی, جو وہ لوگ جو پاکستان سے باہر رہ رہے ہیں ان کا, کہ وہ صحیح وقت پر صحیح انفارمیشن وہ شیئر کر رہے ہیں.
اور اس کے ساتھ ساتھ ٹیکنالوجی کی ٹرانسفر میں بھی کوئی رول ہے ان کا؟
بالکل, اس کا جو پروسیس ہے وہ یہ ہے کہ ہمارے بہت سارے دوستوں نے اس طرح کے بزنسز ایکسپینڈ کیے ہیں جن میں پاکستان کا ایچ آر یوز ہو رہا ہے, اور یونیورسٹیز تو ایک مقام تک کیپیسٹی بلڈنگ کر سکتی ہیں, باقی آپ کے سب جانتے ہیں کہ ایکسپیرینس کا کوئی نعم البدل نہیں ہوتا, تو انٹرنشپ کی صورت میں اور کوپ پروگرامز کی صورت میں ایکسپیرینس ہمیں ہمارے اسٹوڈنٹس کو اور ہمارے گریجویٹس کو جو ملتا ہے اس میں بہت بڑا ہاتھ ہمارے ایکسپیکٹس کا ہے یقین.
تو یہ ہے جی فورتھ انڈسٹریل ریولیوشن, جو ٹیکنالوجیکل ریولیوشن ہے جو پوری دنیا میں آ چکا ہے, کہیں تھوڑی شدت کے ساتھ, کہیں زیادہ شدت کے ساتھ, اور کہیں بالکل بھی نہیں آ رہا, اور جہاں بالکل بھی نہیں موجود یہ فورتھ انڈسٹریل ریولیوشن, ان کے بڑے امکانات ہیں بلکہ خدشات ہیں کہ وہ پیچھے رہ جائیں گے ترقی کی رفتار میں, ترقی کی دوڑ میں. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کو سمیٹنے کا وقت ہوا. آج ہم نے بات کی فورتھ انڈسٹریل ریولیوشن کی اور اس بارے میں کہ فورتھ انڈسٹریل ریولیوشن ہے کیا اور پہلے 3 انڈسٹریل ریولیوشنز کیا تھے, ان کے عام لوگوں کی زندگیوں پر کیا اثرات پڑ رہے ہیں, اور یہ کہ دنیا اور خاص طور پر پاکستان خود کو فورتھ انڈسٹریل ریولیوشن کے لیے کس طرح تیار کر رہا ہے, پاکستان کی یونیورسٹیاں اس سلسلے میں کیا رول پلے کر رہی ہیں, پاکستان کی حکومت اس سلسلے میں کیا رول پلے کر رہی ہے, اور لوگوں کو کس طرح خود کو اس فورتھ انڈسٹریل ریولیوشن کے لیے خود کو تیار کرنا چاہیے یا کرنے کی ضرورت ہے. ہمارے ساتھ موجود تھے اسلام آباد سے ٹیکنالوجی کے ایک ایکسپرٹ اور ایک الیکٹریکل انجینئر اور کمپیوٹر انجینئر اظہر ضیاء الرحمان, جو صدر پاکستان کی ایمرجنگ ٹیکنالوجیز کی کمیٹی کے رکن ہیں اور جو صدر پاکستان کی انفارمیشن سیکیورٹی کی ایڈوائزری کمیٹی کے بھی رکن ہیں اور ٹیکنالوجی گورننس پر ایک کتاب بھی لکھ چکے ہیں. ہمارے ساتھ تھے بلوچستان یونیورسٹی آف انفارمیشن ٹیکنالوجی انجینئرنگ اینڈ مینجمنٹ سائنسز یہ الیکٹرانک انجینئرنگ کے شعبے کے سربراہ ڈاکٹر عنایت اللہ بلوچ, کوئٹہ سے ہمارے ساتھ شریک ہوئے. اور ہمارے ساتھ شریک گفتگو تھے لمز یونیورسٹی لاہور میں نیشنل انکیوبیشن سینٹر کے سابق پروجیکٹ ڈائریکٹر فیصل شیر جان, اور ہمارے ساتھ تھے NED University Karachi ke Dean Faculty of Electrical and Computer Engineering Professor Dr. Saad Qazi jo Artificial Intelligence ke ek expert hain. ان سبھی مہمانوں کا شکریہ ادا کرتے ہوئے آج کی راؤنڈ ٹیبل سمیٹتے ہیں. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
وائس آف امریکہ اردو ہے. آپ ابھی سن رہے تھے خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام. یہ پروگرام آپ کے لیے نشر مقرر کے طور پر پیش کیا.